यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको चालू अधिवेशन गएरातीदेखि अन्त्य। संवैधानिक परिषदद्वारा वरिष्ठतम न्यायाधीश प्रकाश मानसिंह राउतलाई प्रधान न्यायाधीशमा सिफारिश। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नेपालको प्रतिष्ठा बढ़ाउन पहल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिद्वारा प्रतिनिधि सभामा प्रतिवेदन पेश। गोर्खा मीडियाका प्रबन्ध निर्देशक रवि लामी छानेसहित चारजनालाई कार्यवाही सिफारिश। सिफारिश कार्यान्वयन गर्न सरकारलाई सभामुखको निर्देशन। र पपुवा न्यू गिनीमा दुई जातीय समूहबीच हिंसा भड्किँदा कम्तीमा 30 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको चालू अधिवेशन गैराती 12 बजेदेखि अन्त्य भएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्नुभएको हो। हिजो प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशन गैरातीदेखि अन्त्य गर्ने सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ़ेर सुनाउनु भएको थियो। संवैधानिक परिषदको बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको परिषदको बैठकले उहाँलाई प्रधान न्यायाधीशमा सिफारिश गरेको हो। प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ भदौ 20 गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ। वरिष्ठ अधिवक्ता रहनुभएका राउत 2073 साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो। संसदीय सुनवाईबाट अनुमोदन भएपछि राउतले 2082 चैत्र 18 गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। उहाँलाई सिफारिश गर्न बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राणा र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहेको थियो। यसअघि संवैधानिक परिषदको बैठक भदौ 28 शुक्रबार बोलाइए पनि प्रधान न्यायाधीश सिफारिश गर्न बैठक असफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिने क्रममा आफूले नेपालको प्रतिष्ठा वृद्धि गर्न पहल गर्ने बताउनु भएको छ। राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट उठाइने विषयमा हिजो प्रतिनिधि सभालाई जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको बड़ापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जानकारी दिनुभयो। उहाँले राष्ट्रसंघको महासभा मार्फत नेपालका आफ्ना नीति, दृष्टिकोण, अडान, समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषयमा महासभामा राख्ने स्पष्ट पार्नुभयो।
नेपालका आफ्ना नीति छन्, आफ्ना दृष्टिकोण छन्, आफ्ना अडानहरू छन्, आफ्ना समस्याहरू छन्, आफ्ना उपलब्धिहरू छन् र ती हाम्रा समस्याहरू, हामीले प्राप्त गरेका उपलब्धिहरू, अगाडि बढ्नुपर्ने अभिभारा छन् हाम्रा, ती कसरी पूरा गर्न सकिन्छ या कसरी पूरा गर्ने भन्ने कुरा, हामी के प्रयास गरिरहेका छौं यस सन्दर्भमा, त्यो कुरा विश्वलाई जानकारी गराउने कुरा र हाम्रा मात्रै प्रयासले नहुने ठाउँमा हामी बाह्य जगतसँग कसरी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौ भन्ने कुराहरू समेतमा आफ्ना दृष्टिकोणहरू नेपालको तर्फबाट मैले प्रस्तुत गर्नेछु। हामीले प्राप्त गरेको लोकतन्त्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न हामी आफैले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरूको संक्षिप्त र नेपालको लोकतन्त्र प्रतिको प्रतिबद्धता, यी सबै कुराहरूलाई मैले ध्यान स्पष्टता साथ राख्नेछु।
विकास र समृद्धिको यात्रामा नेपालको प्रयास र प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय संयुक्त राष्ट्रसंघमा राखिने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले महासभामा फ्यूचर समिटमा सम्बोधन गरी मानव जाति, धरतीको सुरक्षा, हिमाल र समुद्रको इको सिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने र हिमाल पग्लिएर समुद्रको सतह वृद्धि हुँदा विश्वलाई प्रभाव परिरहेको तर्फ सबैलाई सचेत गराउने बताउनुभयो। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्त र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौम सत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसंघमा राख्ने दोहोर्याउनुभयो।
आफ्ना राष्ट्रिय हितहरू, जायज राष्ट्रिय हितहरू, न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने कुरामा, रक्षा गर्ने कुरामा, सम्वर्धन गर्ने कुरामा राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ, असल छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ। नेपालको परराष्ट्र नीतिमा आधारभूत रूपमा भन्ने हो भने छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता। यो नीतिबाट नेपाल गाइडेड छ, निर्देशित छ। संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू र आन्तरिक मामलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौम सत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ, त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसंघमा राख्नेछौँ।
मानव जाति र धरतीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ भनेर बालबालिका र वातावरणका पक्षमा सहकार्य गर्नेबारे छलफल हुने भएकाले आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्ने प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गरी लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले केही समय यता भएका प्राकृतिक विपत्तिका घटना र दुर्घटनाबाट घाइतेहरूको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने समेत प्रतिनिधिसभालाई जानकारी गराउनुभयो। प्रतिनिधिसभाको हिजोको बैठकमा सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पेश गरेको छ। समितिका सभापति सूर्यबहादुर थापा छेत्रीले प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख देवराज घिमिरेले प्रतिवेदनलाई आवश्यक कार्यार्थ सरकारलाई पठाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभयो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मीडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चारजनालाई प्रचलित कानून बमोजिम कार्यवाही गर्न सिफारिश गरेको छ। समितिका सभापति सूर्यबहादुर थापा छेत्रीले प्रतिनिधि सभाको बैठकमा हिजो पेश गर्नुभएको सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन 2081 यस्तो सिफारिश गरिएको हो। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मीडिया नेटवर्क प्रालीको खातामा आइसकेपछि रकम खर्च गर्ने गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज संचालकहरू अध्यक्ष गितेन्द्र बाबु राई, जीबी राई, त्यसै गरी सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र संचालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्र बाबु राई सहितका व्यक्तिलाई शीघ्र खोजी गरी कानूनी कार्यवाहीको दायरामा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ। समितिले तयार पारेको प्रतिवेदनको सुझाव खण्डमा राईसहित थान बहादुर पुडामगर, सूर्यदर्शन पोखरा, दिनेश रोका सहारा चितवन, सागर केसी सुप्रिम बुटबल, तस्वीर खातुन सानो पाइला, त्यसै गरी भूपेन्द्र राई सुवर्ण लक्ष्मी काठमाडौँलाई शीघ्र खोजी गरी कानूनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने उल्लेख गरिएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 पेश गर्नुभयो। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता निजारले समितिको वार्षिक प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालू चौथो अधिवेशनमा भए गरेका कामका बारेमा जानकारी दिनुभएको थियो। प्रतिनिधि सभाको चौथो अधिवेशन 81 साल वैशाख 28 गते मंगलबार प्रारम्भ भई 130 दिन चालू रहेको उहाँले जानकारी दिनुभयो। त्यसमध्ये 53 दिनमा 56 पटक बैठकहरू बसी 206 घण्टा 25 मिनट संसदीय काम कार्यवाहीमा व्यतीत भएको सभामुख घिमिरेले बताउनुभयो। यस अवधिमा 2 पटक दुवै सभाको संयुक्त बैठक बसेको, बैठकले विभिन्न विधेयकहरू पारित गरेको, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको र कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिने काम भएको सभामुख घिमिरेले बैठकमा जानकारी दिनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमा माओवादीको सशस्त्र आन्दोलनलाई लिएर प्रयोग गरिएको हिंसा शब्द परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्ने गरी आएको टिप्पणी गर्नुभयो। बैठक शुरू भए लगत्तै समय माग गर्नुभई माओवादी केन्द्रका नेता शक्ति बस्नेतले संसदमा माओवादीबाट मुलुकको परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्ने गरी अपमानजनक ढंगबाट एमाले सांसदबाट आएका विचारप्रति असहमति रहेको बताउनुभयो। उहाँले सत्तापक्ष दलका नेताबाट प्रयोग भएका शब्दपट्टि आफ्नो पार्टीको असहमति रहेको भए पनि प्रधानमन्त्री संयुक्त राष्ट्र संघको बैठकमा सहभागी हुन जान लाग्नु भएको अवस्था महत्वपूर्ण विधेयकहरू संसदबाट टुंगोमा पुर्याउनु पर्ने स्थिति र जनसरकारका विषयहरूमा छलफल गर्नुपर्ने विषयलाई मध्यनजर गर्दै आफ्नो मत यथावत राख्दै बैठक सुचारू गर्न सहयोग गर्न पार्टीले निर्णय गरेको बताउनुभयो। त्यसअघि माओवादीले बैठकमा अवरोध पुर्याउँदै आएको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077मा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयकमा भएको संशोधनमा सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। बैठकमा सांसदहरूले राष्ट्रिय सभाबाट सन्देशसहित पठाइएका विधेयकहरूमाथि प्रतिनिधि सभामा महत्वका साथ हेरिनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनु भएको थियो। बैठकमा संसदको चालू अधिवेशन अन्त्यका सन्दर्भमा सांसदहरूले राष्ट्रिय सभामा विधेयकहरू अझ बढ़ी दर्ता गरिनुपर्नेमा जोड़ दिनुभयो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुस्लिम आयोगको आर्थिक वर्ष 2079-80 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भोलि विश्वासको मत लिनुहुने भएको छ। कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा अहिले कांग्रेस सहितको सरकार बनेको छ। संविधानको धारा 168(5) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो। भोलि दिउँसो 1 बजे प्रदेशसभाको बैठक बस्ने कार्यतालिका रहेको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डु, ललितपुर, भक्तपुर, धुलीखेल र दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठडाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने चलन रहेको छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्र जात्रा मनाउने गरिएको हो। इन्द्र ध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्र जात्रालाई लिने गरिन्छ। आजको दिन मुख्य रूपमा इन्द्र जात्रा पर्वमा राष्ट्रपतिबाट हनुमान ढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हेर्ने परम्परा रहेको छ। आज उपत्यकाको पश्चिममा पर्ने दहचोक स्थित इन्द्रदहमा रातभर जागराम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्दछ। आजै भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ अर्थात भगवान विष्णुको पूजा आराधना पनि गर्ने गरिन्छ। यसैले आजको दिनलाई अनन्त चतुर्दशी पनि भन्ने गरिन्छ। आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास रहेको छ। कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कन्या अर्थात आश्विन संक्रान्तिका दिन विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर मजदूर समेतलाई सहभागी गराई विश्वकर्मा पूजा गर्ने गरिन्छ। बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति बागमतीको मुहानस्थल सुन्दरी जल वा अन्य शुद्धस्थलमा लगेर सेलाउने गरिन्छ। आज पूजा गरिएका तस्वीर र बालुवा बुधबारदेखि नदीमा लगेर सेलाउने गरिन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचबाट भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्र जात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धूमधामका साथ मनाउने परम्परा रहिआएको छ। राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पर्याप्त अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्नन्याश्रित सम्बन्धलाई उजागर गरेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्परालाई संरक्षण र सम्वर्धन गर्दै प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ़न आजको दिनले सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक सांस्कृतिक अनुष्ठानहरूले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गर्नुभएको छ। इन्द्र जात्रा, विश्वकर्मा पूजा र अनन्त चतुर्दशी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उपराष्ट्रपति यादवले चाडपर्वले परस्पर मेलमिलाप, भातृत्व, प्रेमभाव, सदाचार, भाइचारा, सद्भाव र सम्मानको मार्गमा डोर्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ। गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख टोकराज पाण्डेको समन्वयकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, कानून मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानून महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका उपसचिव रहने व्यवस्था गरिएको छ। समितिलाई असोज 15 गतेभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ। समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयमा हिजो गृहमन्त्री रमेश लेखकको उपस्थितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी र व्यवस्थित गर्ने कार्यविधिको मस्यौदामाथि छलफल भएको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरूबीच हिजो भेटवार्ता भएको छ। शहरी विकास मन्त्रालयमा भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालय अन्तर्गत संचालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ। शहरी विकास मन्त्रालयमा भएको भेटमा उप प्रधानमन्त्री सिंहले काठमाण्डु उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्नुहुँदै सहकार्यका लागि आग्रह गर्नुभएको थियो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासका लागि राजनैतिक स्थिरता खोजेर अहिले सबैभन्दा बलियो सरकार बनेको बताउनु भएको छ। बुटवल उद्योग वाणिज्य संघको साधारण सभामा हिजो बुटवलमा उहाँले यो सरकार बनिसकेपछि निजी क्षेत्रलाई समस्या हुने कुनै निर्णय नगरिएको र केही समस्याहरू समाधान हुने क्रममा रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले थालेका आयोजना पूरा भएपछि सहज हुने गरी काम भइरहेको बताउनुभयो। उहाँले बुटवल नारायणगढ़ सड़क, बुटवल गोरूसिंगे सड़क, सिद्धबाबा सुरूङ मार्ग, प्रादेशिक अस्पतालको आधुनिकीकरण र भैरहवा विमानस्थलले यस क्षेत्रको पहिचान बढ़ाउने काम गरेको बताउनुभयो। सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति बनाउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाइने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो। सो प्रयोजनका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गरिएको र चाँडै सार्वजनिक हुने उहाँले बताउनुभयो। उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लगानी फिर्ताका लागि सार्थक पहल गर्न कर्मचारी संचय कोषलाई निर्देशन दिनुभएको छ। कोषको 63 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले लगानी गरेर चित्त बुझाउने मात्रै नभई सूक्ष्म निगरानी र कोषको हित प्रभावित नहोस् भन्नेतर्फ सचेत हुनुपर्छ भन्नुभयो। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31.62 अर्ब रूपियाँ बराबरको बजेट ल्याएको छ। प्रदेशसभाको बैठकमा हिजो आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले चालू आर्थिक वर्ष 2081-82 लागि 31.62 अर्ब रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो। सशस्त्र द्वन्द्वका कारण विस्थापित बाँकेको दुर्गम नरेनापुरस्थित इलाका प्रशासन कार्यालय 21 वर्षपछि पुनस्थापना भएको छ। नेपालगंज संवाददाता नवीन गिरीको यो रिपोर्ट।
सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरिका सदरमुकाम बाहिरका कार्यालय जस्तै इलाका प्रशासन कार्यालय नरेनापुर पनि सदरमुकाम नेपालगंज सारिएको थियो। त्यस यता नरेनापुरवासीलाई प्रशासनिक कामका लागि नेपालगंज धाउनुपर्ने अवस्था बनेको थियो, जुन निकै कष्टपूर्ण थियो। स्थानीय अब्दुल अजिज
खाँ
गृह मन्त्रालयले आठजना कर्मचारी पठाएपछि अहिले त्यहीँबाटै प्रशासनिक काम भइरहेको छ। नरेनापुर गाउँपालिकाले कृषि शाखाको भवन उपलब्ध गराएपछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको हो। यसले स्थानीयको पुरानो दिनचर्या फेरिएको छ। नाबिद आयातुल्ला खाँ र मोहम्मद सहरेयार खाँ
नेपालगञ्ज जानलाई आउने जाने खाने पिने भाडा अनि बस्ने सबै मिलाएर कम्ती एक दिनको 1000 रुपियाँ बसिहाल्छ। त्यसलाई हामीलाई फाइदा हुन्छ।
होटलमा या कहीँ रुकै परे त खानाकै और रूम भाडा मिलाएके कम से कम भाडा भाडा मिलाएके 1000-1200 नेपाली त लगै जात।
2060 सालमा नरेनापुरको कार्यालय नेपालगञ्ज सारेर जिल्ला प्रशासन कार्यालय बाँकेमै नरेनापुर शाखा खोली प्रशासनिक कार्य हुँदै आएको थियो। तर लामो प्रयासपछि कार्यालय पुनस्थापना भएको हो। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह
एकदम खुसीको कुरा हो। जनताको कमसेकम राम्रोसँग काम हुन्छ घरमा बसेर।
नरेनापुरमा गृह प्रशासनका सबै सुरक्षा इकाई पुगे पनि नेपाली सेनाको ब्यारेक भने अझै नबसेको भन्दै स्थानीयले चासो गरेपछि त्यसका लागि पहल भइरहेको बाँके प्रशासनको भनाई छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल
इलाका प्रहरी कार्यालयदेखि लिएर सशस्त्र प्रहरी बलको पनि बेस छ र अब विस्तारै नेपाली सेनाको पनि युनिटहरू यहाँ राख्नुपर्छ। त्यसका लागि सम्बन्धित निकायहरूले पहल गर्नुपर्छ। त्यसमा हामी पनि पहल गर्छौँ जिल्ला सुरक्षा समितिको।
बाँकेको दुर्गम सीमान्त बस्ती नरेनापुरमा लामो प्रयास र प्रतीक्षाका बावजूद 2 दशकपछि प्रशासन कार्यालय पुनस्थापना हुँदा नागरिक खुशी देखिन्छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
केही अन्तर्राष्ट्रिय समाचार। पपुवा न्युगिनीमा सुन खानीको विषयलाई लिएर दुई जातीय समुदायबीच झडप हुँदा कम्तीमा 30 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले उल्लेख गरेका छन्। दुई समुदायबीच श्रृंखलाबद्ध गोली हानाहान जारी रहेपछि सेनालाई जस्तोसुकै शक्ति प्रयोग गर्न पनि अनुमति दिइएको संयुक्त राष्ट्र संघीय अधिकारीहरूले बताएका छन्। दुई समुदायबीच हिंसा रोक्न प्रयत्न गरिए पनि अवस्था बिग्रदै गएकाले सुरक्षा कर्मीहरूलाई थप कडाईको अनुमति दिइएको हो। झडपका बेला धेरै विद्यालय अस्पताल र सरकारी कार्यालयहरूमा आगजनी समेत गरिएको छ। अफगानिस्तानको तालिबान सरकारले देशभर 8165 शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियोले जनाएको छ। अफगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल 1 करोड़ भन्दा बढ़ी बालबालिका अध्ययनरत रहेको तालिबान सरकारले जनाएको छ। प्रतिवेदनमा बालबालिकाले कक्षा 7 भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएपछि सोही सन्दर्भमा केन्द्रित गरी शिक्षक र कर्मचारीहरू भर्ना गरेको तालिबान सरकारले जनाएको छ। अब आर्थिक समाचार।
नेपाल र संयुक्त राज्य अमेरिका बीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको परिषद टिफा काउन्सिलको 7 बैठक द्विपक्षीय व्यापार तथा लगानीका विभिन्न पक्षमा छलफल गर्दै सम्पन्न भएको छ। बैठकमा नेपाल र अमेरिका बीचको आपसी व्यापार, अमेरिकाले नेपाली 77 वस्तुमा उपलब्ध गराउँदै आएको शून्य भन्सार सहुलियतका वस्तुहरूको सूची थप गर्ने तथा विस्तार गर्ने, नेपालमा अमेरिकी लगानी तथा प्रविधिको विस्तार लगायतका विषयहरूमा बैठकको क्रममा छलफल भएको छ। बैठकमा नेपालले अमेरिकी पक्षलाई टिफा फ्रेमवर्क अन्तर्गत नेपाली वस्तुहरूको थप सूची समेत उपलब्ध गराउनुका साथै भन्सार सुविधालाई नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि पनि निरन्तरता दिन आग्रह गरेको छ। बैठकमा नेपाली पक्षले राखेका विषयहरूमा आफूहरू सकारात्मक रहेको अमेरिकी पक्षले बताएको छ। बैठकको क्रममा अमेरिकी पक्षले नेपालले हालै विदेशी लगानी सहजीकरण सम्बन्धी विभिन्न कानूनहरू पारित गरेकोमा खुशी प्रकट गर्दै व्यापार तथा लगानी सम्बन्धी कानून र विधिहरूलाई पारदर्शी बनाउन समेत सुझाव दिएको छ। त्यसै गरी वैदेशिक लगानीका लागि सबै क्षेत्र खुला गर्न अमेरिकाले सुझाव दिएको बैठकमा सहभागी वाणिज्य मन्त्रालयको द्विपक्षीय व्यापार महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेपाली पक्षको नेतृत्व वाणिज्य मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले गर्नुभएको थियो भने अमेरिकी पक्षको नेतृत्व सहायक अमेरिकी व्यापार प्रतिनिधि बेनडेन लिन्चले गर्नुभएको थियो। नेपाल र अमेरिका बीचको टिफा सम्झौता बमोजिम भन्सार सहुलियतको अवधि सन् 2025 सम्पन्न हुँदैछ। यसअघि बैठकको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधि मण्डलका सदस्यहरूले दुई देश बीचको व्यापार सहकार्यलाई थप बढाउनु पर्नेमा जोड़ दिनुभयो।
भुवनाचार्य, अब खेल समाचार।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशीपमा लगातार 2 जित हासिल गरेको छ। मालदिव्सको मालेमा सोमबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्सलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। जितसँगै पुलिसले 6 अङ्क जोडेको छ। श्रीलंका भने मालदिव्सी क्लब बम्पकोसँग भएको खेलमा पहिलो खेल 3-1 सेटमा गुमाएको थियो।
अजय बम। नेपाल आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानाडासँग गैराती पराजित भएको छ। क्यानाडामा सम्पन्न खेलमा नेपाल 103 रनको ठूलो अन्तरले पराजित भएको हो। खराब ब्याटिङ गरेको नेपाल क्यानाडासँग एक दिवसीय खेलमा पहिलो पटक पराजित भएको हो। यसअघि नेपालले क्यानाडासँग तीनवटा खेल खेलेको थियो, तीनवटै खेलमा नेपाल विजयी भएको थियो। गैराती भएको खेलमा 254 रनको लक्ष्य पछ्याएको नेपाल 40.1 ओभरमा सबै विकेटको क्षतिमा 150 रनमा समेटिएको थियो। नेपालका लागि करण केसीले सबैभन्दा बढ़ी 27 रन बनाएका थिए। उनले 24 बलमा 2 चौका र 1 छक्का सहित 27 रनको योग जोड़ेका थिए। अब मौसम, आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने र कोशी प्रदेशका तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 6:07 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संघीय संसदको चालू अधिवेशन गएरातीदेखि अन्त्य, संवैधानिक परिषदद्वारा वरिष्ठतम न्यायाधीश प्रकाश मानसिंह राउतलाई प्रधान न्यायाधीशमा सिफारिश। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नेपालको प्रतिष्ठा बढ़ाउन पहल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिद्वारा प्रतिनिधि सभामा प्रतिवेदन पेश। गोर्खा मीडियाका प्रबन्ध निर्देशक रवि लामिछानेसहित चारजनालाई कार्यवाही गर्न सिफारिश। सिफारिश कार्यान्वयन गर्न सरकारलाई सभामुखको निर्देशन। र पपुवा न्युगिनीमा दुई जातीय समूहबीच हिंसा भड्किँदा कम्तीमा 30 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।